أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. آج تین سوالات مجھ تک پہنچے تھے جن کا جواب دینے کو کہا گیا تھا کہ آج کی گفتگو میں اس کا جواب میں ضرور دے دوں. ایک تو سوال یہ تھا کہ کچھ کتابوں میں یہ لکھا ہے کہ اللہ کے صفاتی نام 350 ہیں اور اکثریت کے مطابق وہ 99 ہیں. تو اس سلسلے میں گزارش یہ ہے کہ رب تعالیٰ کے جو مستقل صفاتی نام ہیں، مین ایٹریبیوٹس ہیں، وہ 99 ہی ہیں، لیکن ان ایٹریبیوٹ سے فردر ڈیرائیو ہونے کے بعد پھر ایسی صفات ہیں جو انہی سے نکلی ہیں. جب ان کو ہم اکٹھا کر لیتے ہیں تو اب تک جو اس کی فہرست مرتب کی گئی ہے اس کے مطابق 350 نام بن جاتے ہیں. لیکن مستقل صفات یا مین ایٹریبیوٹس، میجر ایٹریبیوٹس، وہ 99 ہی ہیں جس طرح کے بیان کیا گیا ہے. اور اسی ضمن میں ایک چیز اور عرض کر دوں کہ انسان کی تخلیق جو کی گئی تو انسان کے اندر ان تمام ایٹریبیوٹس کا ایک ہلکا سا اثر ضرور رکھا ہے اللہ نے، ما سوائے ایک صفت کے، وہ ہے رب کا رحمان ہونا. وہ ایسا ایٹریبیوٹ ہے جس کا پرتو انسان میں نہیں موجود. اور رب تعالی کی ربوبیت کا مین انگریڈینٹ رحمانیت ہی ہے، باقی اس کی صفات اس کا حصہ ہیں ربوبیت کا. لیکن ربوبیت کا جو میجر ایلیمنٹ ہے وہ رحمانیت ہے. یہی صفت سوائے رب کے اور کسی میں اس کا کوئی ہلکا سا بھی رنگ نہیں پایا جاتا. دوسرا سوال مقام روحا، الروحا کے بارے میں ہے. عربی میں گرامر کے حساب سے جو اس میں خاص ہے اس میں ال لگا کے، جیسے الریاض ہے، شہر کا نام ہے، المدینہ ہے، اس میں ال لگا دیا جاتا ہے تو وہ ظاہر کرتا ہے کہ یہ مخصوص کسی کا نام ہے. اسی طرح اسے الروحا بھی کہا جاتا ہے، عربی میں ہے ہی نام اصل میں الروحا. روحا کہتے ہیں کرن کو عربی میں، جو نور الہدا کی کرنیں ہیں وہ روحا کہلاتی ہیں. اور ان کرنوں کا جس مقام پر جا کے ارتکاز ہوتا ہے، جہاں یہ جمع ہوتی ہیں، وہ مقام الروحا ہے. نور کی کرنیں، نور الہدا کی کرنیں خاص طور پہ، یہ روشنی کی کرن کی طرح نہیں ہوتی ہیں، بلکہ یہ ڈراپلیٹس کی صورت میں ہوتی ہیں، جیسے ہلکی بارش ہو رہی ہو اور اس کے قطرے گرتے ہیں. اسی لیے جہاں بھی کہیں نور کا ذکر دیکھیں گے، پڑھیں گے، تو زیادہ تر لکھا ہوا آپ کو دکھائی دے گا کہ نور کی بارش ہوتی ہے یا نور برستا ہے. اس کے پیچھے وجہ اس کی یہ ہے کہ نور الہدا کی جو کرنیں ہیں وہ ڈراپلیٹس کی صورت میں برستی ہیں، ہلکی بارش کی صورت میں، اور جس مقام پر جا کے جمع ہوتی ہیں، جہاں ان کا ارتکاز ہوتا ہے، وہ مقام روحا ہے. تیسرا سوال انہی صاحب نے مجھ سے پوچھا تھا کہ آسمانوں میں مقام حسن کہاں ہے اور کیا ہے. یہ تیسرے آسمان एक जगह है जो हजरत ईसा अलैहिस्सलाम का मकाम है, वो मकाम ईसा कहलाता है। उससे नेक्स्ट थोड़े फासले पर जनाब हजरत यूसुफ अलैहिस्सलाम का मकाम है, जिसको मकामी यूसुफ भी कहते हैं, और हुस्न यूसुफ चूंकि बहुत मशहूर है उसी निस्बत से इसे मकाम हुस्न भी कहा जाता है। और इसी ज़िम्न में उन्हीं साहब ने मुझसे एक और सवाल पूछा था, तो मलाइका में से तीसरे आसमान का कंट्रोल जिस फरिश्ते के जिम्मे है, या उस मकाम पर जो फरिश्ते हैं जिनकी तादाद लाखों में है तीसरे आसमान पर, उनके लीडर की, उनके सरकर्दा फरिश्ते का नाम हावन अलैहिस्सलाम है, तो ये आसमानों में ये मकाम है, तीसरे आसमान पर है। इंसानी रूह को जो आखिरी गुस्ल दिया जाता है जमीन पर रवाना होने का अज़्म मिलने से पहले, वो यही मकाम है तीसरा आसमान। इसी जगह पर इंसानी जिस्म को नूर से गुस्ल दिया जाता है, और इस मकाम पर वो द मूविंग सोल कहलाती है इसका नाम, फिर क्योंकि पहला गुस्ल इसे नूर का दिया जाता है छठे आसमान पर, और वहां पर इसका नाम द पायस सोल हो जाता है, पाकीजा रूह कह लीजिए उसको, या रूह पाक कह लें, जैसे भी जिस तरकीब से भी उर्दू में इसे कहना चाहें आप। और उस गुस्ल के बाद फिर रूह इंसानी उतारी जाती है तीसरे आसमान पर, और तीसरे आसमान पर फिर उसे दोबारा से नूर का गुस्ल करवाया जाता है। उस गुस्ल के बाद इसका नाम रूह मुतहर्रका या मूविंग सोल हो जाता है, और फिर ये वही क्याम करती है तावक्ते के जिस जिस्म में इसे दाखिल करना होता है, वो जिस्म जमीन पर वजूद में नहीं आ जाता। तो जो ही वह जिस्म वजूद में आता है तो रूह को हुक्म मिल जाता है रवाना होने का, और वो फिर उस जिस्म में दाखिल कर दी जाती है, और कल्ब के ऐन दरमियानी हिस्से में उसको रखा जाता है, उसके रिहायश है, और वो फिर मरने तक वहीं रहती है। तीसरे आसमान की अहमियत दुनियावी निस्बत से ये भी है। एक आप कुछ कहना चाह रहे थे?
सर, वो जो आपने दूसरे सवाल का जवाब दिया है वो मुझे सही तरह से क्लियर नहीं हो सका, क्योंकि नूरुल हुदा आपने कहा कि वो उसको भी जानना जरूरी है कि नूरुल हुदा क्या होता है, ताकि फिर हम समझ सकें कि उससे निकलने वाली जो है वो थोड़ी बैकग्राउंड नहीं पता।
देखिए, शुरू की किसी नशिस्त में इसका जिक्र आया था, अगरचे उस वक्त उसे मैंने मुख्तसर कर दिया था, क्योंकि मुझे गुफ्तगू करते करते ये एहसास हुआ कि शायद ये बात लोगों के लिए ज्यादा वाज़े न हो इस स्टेज पर, तो मैंने ये अर्ज किया था कि जब कुछ नहीं था रब की ज़ात मौजूद थी, उसके फरिश्ते थे, तो रब ने ये चाहा कि मैं ऐसी मखलूक तख्लीक करूं जिससे खुद मेरी ज़ात का अदराक हो सके, मेरी ज़ात पहचानी जा सके, तो रब ताला ने फिर इंसान को तख्लीक किया, और इसी निस्बत से उसके अंदर अपनी तमाम एट्रीब्यूट्स का एक परतो टिंच रख दिया, एक हल्का सा रंग उसका, मास्वाय रहमान की सिफत के। तो जब ये रब ने चाहा कि वो ऐसी मखलूक की तख्लीक करे, तो उसने नूर से दो हिस्से लिए, और वो नूर जिससे हिस्से लिए गए वो नूरुल हुदा था, उसमें से एक हिस्सा लिया तो वो नूरुल हुदाल मुत्तकीन कहलाया, दूसरा नूरुल हुदाल आलमीन कहलाया, जो नूरुल हुदाल मुत्तकीन था उससे रब ताला ने पैगंबरों की रूहें तख्लीक की, मलाइका को तख्लीक किया, आसमानों को, अर्श को, इन तमाम चीजों को, ये उसी से तख्लीक हुए हुए हैं। और नूरुल हुदा उल मुत्तकीन का जो कल्ब है, उसका जो दरमियानी हिस्सा है, उससे आप सल्लल्लाहु अलैहि वसल्लम की रूह मुबारका की तख्लीक हुई भी है। ये उस वक्त ये टर्मिनोलॉजीज मैंने नहीं बोली थी, मैं इनको ओमिट कर गया था, क्योंकि उस वक्त अगर मैं बोलता तो शायद ये इतनी बात वाजे ना होती जितनी आज वाजे हो रही है। उसमें नूरुल हुदा का जो लफ्ज इस्तेमाल किया मैंने, आलम रोहा या मकाम रोहा का जिक्र करते हुए, वो नूरुल हुदा ये वो है, इससे और नूर हुदा आलमीन से बाकी तमाम इंसानों की रूहें तख्लीक हुई हैं, ये वो नूर है। बात आप पे वाज़े हो गई या और इस ज़मीन में कोई? जनाब,
सर, जब आप कहते हैं सात जमीन और सात आसमान, जैसे भी आपने तीसरे आसमान की मिसाल दी, सर इसके अंदर लिख दिया बताइएगा। और दूसरा ये कि जब हम सात जमीनें कहते हैं तो डज इट मीन कि हमारा स्टेलर सिस्टम या कॉस्मोस जो है, जिसमें इंसान भी लगा हुआ है ढूंढने में, तो ये उस लाइफ फॉर्म का कोई इससे तल्लुक है?
सात आसमान तो वो तो बड़ी वाज़े बात है, मेरे ख्याल हम में से हर एक के इल्म में है कि तय दर तय एक आसमान है, दूसरा है, तीसरा है, चौथा है, पांचवा है। और आप सल्लल्लाहु अलैहि वसल्लम के एक फरमान के मुताबिक एक आसमान से दूसरे आसमान का दरमियानी फासला 500 साल की मुसाफत है, तो तह दर तय हैं। इसी तरह जब हम सात जमीनें कहते हैं तो दर हकीकत उससे मुराद हमारी सात तहें होती हैं जमीन की, सात प्लैनेट्स नहीं। तो जमीन के सात दर्जे हैं और इसमें जो अंदरूनी सतह है, सबसे जिसको छठी और सातवीं तह कह लीजिए आप, वहाँ पर दर्जा हरारत जो है कई हजार डिग्री सेंटीग्रेड टेम्परेचर है वहाँ, और लावा उबल रहा है। अब इसी चीज़ ने कुछ लोगों को प्रॉम्प्ट किया कि वो जहन्नुम की डिस्क्रिप्शन जो है वो उसको लिंक कर दें जमीन की अंदरूनी छठी और सातवीं तह के साथ। आपको मालूम होगा कि अमेरिका जाते हुए एक मकाम ऐसा आता है समुंदर के ऊपर कि जहाँ जहाज, समुद्री जहाज और हवाई जहाज दोनों गायब हो जाते हैं। तो बैर जहाज़ों को भी हुक्म है कि उस मकाम से बहुत दूर हट के गुजरें वहाँ से, और हवाई जहाज़ों के लिए भी यही हुक्म है कि उस मकाम को सरकमवेंट करके बहुत फासले से गुजर जाएं। उसके बावजूद हादसे होते रहते हैं और हर साल दो तीन जहाज़ गायब हो जाते हैं वहाँ पर। पहले ख्याल ये था कि उस इलाके में शायद समुद्री चट्टाने हैं जिससे बैरी जहाज टकरा कर तह में चले जाते हैं, लेकिन जब साइंस ने इतनी तरक्की कर ली कि समुंदर की तह को खंगाला जाने लगा तो पता ये चला कि ढांचों का कोई ट्रेस नहीं मिल रहा उस इलाके में किसी भी बैरी जहाज के। तो अगर चट्टानों से टकरा कर गायब होते तो उसका ढांचा या उसके टुकड़े कुछ ना कुछ तो मिलने चाहिए थे। अब गालिबन 3 या 4 साल पहले एक बात दरियाफ्त हुई कि वहाँ उस तह में एक बहुत बड़ी गार है जहाँ पर हवा का सक्शन बेपनाह है, तो उस सक्शन की वजह से काफी फासले से चीज को वो अपने अंदर सक कर लेती है। एक वैक्यूम क्रिएट होता है वहां मुस्तकिल, उस नीचे हाई टेम्परेचर से हवा गर्म होकर ऊपर निकल रही है, उसको फिल इन करने के लिए वैक्यूम को ठंडी हवा रश करती है उधर को और ठंडा पानी उधर रश करता, तो उससे एक सक्शन क्रिएट हो रहा है, दबाव बहुत स्ट्रांग सक्शन क्रिएट हो रहा है। इस प्रॉपर जगह का नाम ट्रायंगल ऑफ बरामुदा है, ये मैं उसका उस ट्रायंगल का जिक्र कर रहा हूं। तो कुछ साहबान ने कुरान की कुछ आयात और कुछ सूरतों के अंदर जहां जहन्नुम के बारे में कुछ जिक्र है, गार का है कि अंधेरे गार में धकेल दिए जाएंगे, उन चीजों का रेफरेंस लेके साबित करने की कोशिश की कि गोया के जहन्नुम का दहाना उस ट्रायंगल में है, तो जो चीज जाती है वो पूरी कुव्वत से सक कर ली जाती है उसके अंदर। तो ये सात तहें जो हैं जमीन की, वहां नीचे छठी और सातवीं तह में टेम्परेचर कई हजार डिग्री सेंटीग्रेड है, तो जब हम सात जमीनें कह रहे होते हैं तो उससे मुराद जमीन की सात तहें हैं। ये ट्रायंगल ऑफ बरामुदा पर उसको किस तरह से लोगों ने खींच तान के तो उस पर फिट करने की कोशिश की है, या कुरानी आयात को किस तरह उस पर फिट किया है, ये इंशाल्लाह बशर्ते जिंदगी अगली इतवार इस ट्रायंगल ऑफ बरामुदा पर बात करेंगे। जी जी कहिए।
आपने फरमाया कि रहमान की जो सिफत है
जी
वो इंसान में नहीं है, तो क्या ये समद जो है जो बेनियाज भी तो लगता है कि इंसान नहीं हो सकता, तो ये है इंसान में?
देखिए बेनियाजी, पहली तो एक बात दोबारा मैं क्लियर कर दूं आपसे, इससे कोई कन्फ्यूजन नहीं पैदा होना चाहिए, कि जो अल्लाह के एट्रीब्यूट्स हैं वो एज इट इज इंसान में नहीं, किसी गैर अल्लाह में हो नहीं सकते। वो इसका एक परतो, एक टेंज, एक हल्का सा अक्स इंसान में मौजूद है, पहली बात तो ये है। इसी तरह जो रहमान की सिफत मैंने आपसे अर्ज की थी कि ये किसी इंसान में हो नहीं सकती, गालिबन किसी नशिस्त में यहां रहमान और रहीम के फर्क पर मैंने तफसील से बात की थी। रहमान वो है जो बगैर देखे, बगैर हिसाब के और बगैर कोई किसी किस्म का लिहाज किए अता करे। ये रब ही है जो उन लोगों को भी अता फरमाता है जो उसको मानते ही नहीं, उसके वजूद से मुनकिर हैं, उन्हें भी दिल खोल के अता करता है। रब उनको भी देता है जो उसे माज़अल्लाह बुरा भला कहते हैं, कभी उनका रिस्क नहीं रोकता। रब उन लोगों को भी अता फरमाता है जो उसके साथ दूसरों को शरीक ठहराते हैं, और नेकों को भी अता करता है, अपने फरमाबरदार लोगों को भी अता करता है और मुझ जैसे इंसानों को भी अता करता है जो उसकी अहकामात की खिलाफ वर्जी ही करते रहते हैं सब। तो वो कभी ये नहीं देखता कि कौन क्या है, क्या करता है, क्या नहीं करता, वो सबको आंखें बंद करके अता करता है। तो ये सिफत सिर्फ रबी में हो सकती है। जहां तक बेनियाजी की बात है तो कुलियतन कतई तौर पर बेनियाज सिर्फ अल्लाह है, वो सिफत उसी की है सिर्फ, कि वो कतई तौर पर हर चीज से बेनियाज है, लापरवाह है, वो इसी का हिस्सा है, क्योंकि वो आंखें बंद करके बिल्कुल बेनियाज होके किसी भी तारीफ से, किसी भी फरमाबरदारी से, नाफरमाबरदारी से सबसे बेनियाज होके आता करता है। ये
آپ نے فرمایا جی کہ اللہ تعالیٰ نے انسان اور کائنات کو اپنے ادراک کے لیے پیدا فرمایا، تو ایک اور بھی جو ہے کہتے ہیں کہ اللہ تعالیٰ نے حضور پاک صلی اللہ علیہ وآلہ وسلم کے لیے کائنات کو پیدا فرمایا، تو ان دونوں کو کیسے کنیکٹ کریں گے؟
دیکھیے، پہلے تو اس جملے کو تھوڑا سا اس کی ترتیب شاید کچھ لوگوں کے لیے غلط فہمی کا باعث بن جائے، اپنے ادراک کے لیے نہیں پیدا کی، اس کو کسی ادراک کی ضرورت نہیں ہے، وہ ان تمام چیزوں سے بالا تر ہے۔ میں نے یہ گزارش کی تھی کہ اس نے چاہا کہ ایسی تخلیق کرے جس سے وہ پہچانا جا سکے، جس سے وہ پہچانا جائے۔ یہ دونوں میں بہت فرق ہے، دونوں باتوں میں۔ آپ صلی اللہ علیہ وسلم در حقیقت حضرت آدم سے بھی بہت پہلے کی تخلیق، ان کی روح مبارکہ کی تخلیق ہوئی تھی، اور اس نہج کی پہلی تخلیق ہیں آپ صلی اللہ علیہ وسلم۔ جس طرح سے کسی آرٹسٹ کو اپنی پہلی بنائی ہوئی تصویر بہت عزیز ہوتی ہے، کسی مجسمہ ساز کو اپنی زندگی کا سب سے پہلا مجسمہ بنایا ہوا بہت عزیز ہوتا ہے، اسی طرح اللہ تعالیٰ کو اپنی سب سے پہلی تخلیق اس نہج کی وہ بہت عزیز تھی، اتنی عزیز کہ اپنا محبوب ٹھہرا لیا۔ یہ ایک پہلو ہے۔ دوسرا یہ جو میں نور الہدا کی بات کر رہا تھا، یہ میں آپ سے بہت تفصیل میں اس کو ایکسپلین کروں گا کہ اس کے قلبی حصے سے جو نور لیا اور اس سے آپ صلی اللہ علیہ وسلم کی روح مبارکہ کی تخلیق کی گئی، اس نور نے اس پوری کائنات کو، اس پورے عالم کو اور دوسرے عالموں کو بھی اپنے احاطے میں لیا ہوا ہے، اس پر پھیلا ہوا، وہ نور اس پر پھیلا ہوا ہے۔ اس نسبت سے آپ صلی اللہ علیہ وسلم رحمت العالمین کہلائے ہیں، کیونکہ ان کی روح کے نور نے نور اس پوری کائنات پر پھیلا ہے۔ وہ چونکہ محیط ہے تمام عالموں پر وہ نور، اس لیے یہ کہا جاتا ہے کہ وجہ تخلیق کائنات آپ صلی اللہ علیہ وسلم ہے، وہ یہ ہے۔
سر، جیسا کہ آپ نے فرمایا کہ زمین پر روحوں کو بھیجنے سے پہلے پاکیزگی کا اور غسل دیا جاتا ہے، تو کیا تمام روحوں کو بھیجنے سے پہلے یہ غسل دیا جاتا ہے نور کا؟ اور اگر ایسا ہے تو سر پھر اتنی بدامنی اور اتنی برائی اور اتنا قتل و غارت کیوں ہے؟
دیکھیے، ایک انسان ٹیکسٹائل مل میں کپڑا بناتا تو اسے وہ بلیچ کرتا ہے تاکہ کپڑا بالکل وائٹ ہو جائے، پھر اسے مرسرائز کر دیتا ہے کیمیکلز کے ذریعے تاکہ وہ سکڑنے سے محفوظ ہو جائے، اور اس کے بعد اس کی فنیشنگ کرتا ہے تاکہ اس سفیدی میں اجلا پن پیدا ہو جائے، اور پھر وہ تھانوں میں اس کو لپیٹ کے مارکیٹ میں دے دیتا ہے۔ جب آپ دکان سے وہ وائٹ کپڑا لے کر آتے ہیں تو نہایت صاف ستھرا سفید اجلا کپڑا ہوتا ہے، اسے آپ سلواتے ہیں، سلوانے کے بعد پہنتے ہیں، اور اگر میری طرح کا لاپرواہ آدمی اسے پہن لے گا تو تھوڑی دیر میں یا تو اس پر پین کی سیاہی کا نشان دھبا نظر آنے لگے گا، یا اس پر سالن کا داغ دکھائی دے گا، یا مٹی کیچڑ لگ جائے گا۔ تو اس میں ٹیکسٹائل مل کا مالک جس نے وہ کپڑا بنایا ہے اس کا تو کوئی قصور نہیں، اس نے تو کپڑا نہایت اجلا آپ کو عطا کیا تھا، تو اس پر داغ دھبے تو ہماری لاپرواہی کے نتیجے میں لگ گئے۔ تو رب تعالیٰ نے تو جو روح کو پیدا کیا اس نے تمام روحوں کو اپنی اصل حالت میں نیک حالت میں پیدا کیا. وہ ایک کلین سلیٹ ہیں, اس پر جو چاہے ہم لکھ دیں. وہ اب ہمارا کمال ہے کہ اس پر ہم کیا لکھتے ہیں. تو اگر ہم نے اس پر جرائم کی کہانی لکھ دی تو اس کے لیے سزا دنیا میں بھی مل جائے گی اور آخرت میں بھی مل جائے گی, اور اگر ہم نے اس پر کوئی نیک حکایتیں لکھ دیں تو اس کا انعام یہاں بھی ہے اور آخرت میں بھی ہے.
شاہ صاحب, گزشتہ مرتبہ آپ نے فرمایا تھا کہ جو عذاب جو ہوگا, سزا اور جزا جو ہے وہ جسم کو ملے گی, جیسے کہ ابھی آپ نے فرمایا ہے. اب روح ہے وہ پاک و پاکیزہ آ کر دنیا میں آئی, واپسی کی حالت میں جس طریقے کا ہم نے بنا دیا تو وہ چلی گئی واپس, چاہے نیک ہو چاہے بد ہو. لیکن روح کا مقام مرنے کے بعد کیا ہوگا, جبکہ جسم کو فنا حاصل ہے اور روح کو بقا حاصل ہے, تو یہ دونوں کا آپس میں کیا مقام ہوگا؟ کیا روح جو ہے جسم سے جدا ہوگی اور سزا جسم ہی پائے گا, یا روح اپنے اصل مقام پر, جس مقام پر سے آئی تھی اس مقام پر وہی پاک و پاکیزہ حالت میں واپس چلی جائے گی؟ کیونکہ روح کو جیسا میں فرمایا کہ قلب میں روح کا مقام ہے, اب ظاہر ہے وہ قلب سے جب واپس جائے گی تو اسے اپنا وہی مقام ملنا چاہیے جس مقام سے آئی تھی, یا دوسرا مقام ملے گا؟
یہ جب میری بات ہوئی تھی تو آپ ہی کے سوال کے جواب میں آپ نے عذاب قبر کا ذکر کیا تھا, جس سے میں نے کہا تھا کہ وہ جسم کو ملتا ہے. کیونکہ ذرا سا بھی اس سے اگر آپ اس کانٹیکسٹ سے بات کو ہٹا دیں گے تو اس کے معنی تبدیل ہو جاتے ہیں. میں اس لیے اسے واضح کر رہا ہوں کہ جب یہ بات میں نے کہی تھی کہ سزا جسم کو ملے گی, تو آپ کا سوال یہ تھا کہ عذاب قبر جسم کو ملے گا یا روح کو. تو اس پر میں نے عرض کیا تھا کہ اس میں جسم پیس آ جاتا. اب اسی طرح یہ ایک سوال جو آپ نے اب فرمایا, تو اس کا جواب یہ ہے کہ ہم میں سے ہر ایک جانتا ہے کہ یہ رب نے بھی خود بھی فرمایا کہ تم دوبارہ زندہ کیے جاؤ گے, دوبارہ اٹھائے جاؤ گے. روح تو بقا ہے, ایک زندہ چیز کو دوبارہ زندہ نہیں کیا جاتا. دوبارہ زندہ اسی کو کیا جاتا ہے جو مردہ ہو چکا ہو. تو دوبارہ جو روز محشر میں ہم اکٹھے کیے جائیں گے تو مجسم حالت میں کیے جائیں گے. جو سزا اور جزا کے طور پر جہاں بھی روانہ کیا گیا وہ مجسم حالت ہی میں روانہ کیے جائیں گے ہم. جب کوئی چھڑی سے ہمیں مارتا ہے یا چاقو سے ہم زخم لگاتا ہے تو تکلیف روحانی نہیں ہوتی, وہ جسمانی تکلیف ہوتی ہے. ہاں, روحانی تکلیف ہوتی ہے جب کوئی ہمیں ہیومیلیٹ کرتا ہے. تو پینے کو اگر پیپ دی جائے اور انتہائی شدید درجہ حرارت میں رکھا جائے تو وہ تکلیف جسمانی ہے, روح کی نہیں ہے. وہاں ہیومیلیشن کا کہیں ذکر نہیں کہ ہیومیلیٹ کیا جائے گا ہمیں. وہاں بار بار ذکر مادی عذاب کا ہے. اسی طرح جو انعامات کا ذکر ہے وہ بھی مادی انعامات کا ہے. تو وہ سزا اور جزا جو ہے وہ مجسم حالت کی ہے. اور ویسے بھی انسان مکمل ہے, مکمل ہوتا ہے دو چیزوں کے ساتھ, روح اور جسم. اگر جسم موجود نہیں تو روح موجود ضرور ہے لیکن آپ کو دکھائی نہیں دیتی ہے. اس سے ہمارا کوئی کمیونیکیشن یا سوشل میٹنگ نہیں ہوتی ہے. اگر روح نہ ہو تو جسم ہمارے لیے بیکار ہے, اور اس کے لیے حکم یہ ہے کہ جلد از جلد سے دفنا دیا جائے, بیریل میں اس کے جلدی کی جائے. تو مکمل تو دونوں کے ساتھ ہوگا وہ. تو وہ تمام تر عذاب جو ہے وہ مجسم حالت میں لیا جائے گا.
لیکن بڑا بریف سے ذکر کر کے آپ آگے چلے گئے تھے, تھوڑا سا اس کو اور.
اب دیکھیے آہستہ آہستہ ان ٹرمنالوجیز کی طرف پہنچ گئے ہم, کیونکہ اگر درمیان درمیان میں سے پک کر کے بات کی جائے تو وہ پھر واضح نہیں ہو پاتی. جیسے شروع میں جب اسی نور کی بات کی تو اس طرح سے میں نے ٹرمنالوجی استعمال نہیں کی تھی, میں سٹریٹ گفتگو کی تھی نور کی حد تک, لیکن اب میں ٹرمنالوجیز کی طرف آیا ہوں. یہ مقامات کے بارے میں دو تین مرتبہ میں نے آپ سے کہا کہ کسی مناسب وقت پہ اس کا ذکر کریں گے, اس کو ڈیفائن کریں گے, تو اب وہ شاید شروع ہو گیا. تو عالم روحا کا آج ذکر آیا تو وہ میں نے اس کو ایکسپلین کر دیا. اسی طرح مقام حسن کا یا مقام یوسف اور مقام عیسیٰ کا ذکر, تو یہ انشاءاللہ تعالی وقت کے ساتھ ساتھ اگر مہلت ملی مجھے تو ضرور اسے بیان کر دوں گا.
آپ نے ذکر فرمایا کہ سات آسمانوں میں جس طرح تیسرے آسمان پہ حضرت عیسیٰ علیہ السلام اور قیام پھر ملائکہ ہیں, پھر ایک سوال کے جواب میں اس طرح زمین کے اندر سات پرتیں ہیں, تو جس طرح آسمانوں میں مخلوق ہے تو زمین کی جو پرتیں ہیں خاص طور پہ چھٹی ساتویں پرت, یہاں بھی کیا مخلوقات ہیں؟
دیکھیے کچھ چیزیں پردے کی ہیں. آپ سے عرض کروں کہ پہلا آسمان ہے, پہلے آسمان کا جو انٹرنس ہے وہیں پر دریائے توحید بہتا ہے. تو جب ہم دریائے توحید سے گزر کر اس دروازے میں اندر داخل ہو جاتے ہیں تو آگے ایک سواری ملتی ہے ہمیں, جس پر بیٹھ کر پھر آگے سیر کی جاتی ہے. ایک مقام آتا ہے, اس مقام کے فوراً بعد پردہ ہے, اس پردے کے پار پھر ایک پہاڑی ہے. اب یہ جو پردہ ڈال دیا گیا وہاں اسی لیے ہے کہ یہاں سے آگے بات کو بند کر دیا جائے, پھر ذکر نہیں ہوتا. بہت سے ایسے سوالات آئیں گے جہاں پہ شاید معذرت کر لینی پڑے کہ صاحب یہ میں شاید بیان نہ کر سکوں, کیونکہ کچھ چیزیں بیان نہیں کر سکتے, اس کا تعلق علم سے نہیں ہے, اس کا تعلق اسرار سے ہے, اسرار بیان نہیں کیے جا سکتے. تو اس لیے شاید اس کا جواب میں نہ دے پاؤں مخلوق کا, لیکن بہرحال ہمارے علاوہ بھی مخلوق موجود ہے اتنا میں ضرور عرض کر دیتا ہوں. ایک ہم ہی نہیں.
سر سننے میں آیا ہے کہ اگر زمین کے تمام سالڈ حصے کو کسی طرح اکٹھا کیا جائے جس کی ہزاروں میل سمندر میں فاصلے کے باوجود اس کی زمین مٹی کی پی ایچ اور اس کی ساخت بھی سیم ملی ہے, پلانٹیشن بھی سیم ملی ہے, جس سے یہ ظاہر ہوتا ہے کہ کبھی یہ ایک سالڈ حصہ تھا جو کہ ٹوٹ کے پھر سمندر میں بکھرتا گیا اور ہزاروں میل دور ہو گیا ایون, تو اگر اس سارے سالڈ حصے کو اکٹھا کیا جائے تو اس کا نیوکلیس جو ہے وہ خانہ کعبہ بنتا ہے سینٹر بالکل. تو خانہ کعبہ کے بالکل اوپر آسمان میں کیا ہے؟
دیکھیے خانہ کعبہ کے بالکل اوپر اسی کا ایک ریپلیکا ہے, بین ہی یہی نمونہ اوپر موجود ہے اور اس کا طواف فرشتے کرتے ہیں, اور فرشتوں کی تعداد چونکہ بے پناہ ہے, اتنی تعداد ہے کہ جو فرشتہ ایک بار اس کا طواف کر لیتا ہے اس کی باری دوبارہ قیامت تک نہیں آئے گی. اور اس جگہ کا نام عالم مخمور ہے.
شاہ صاحب یہ عرض کرنا تھا کہ سات کے ہنسے کی کیا اہمیت ہے, اور چونکہ ابھی آپ نے فرمایا سات آسمان, हम साइंटिफिकली जब देखते हैं तो हमें इन्फिनिट तक स्पेस मिलती है, तो इसका हम कैसे इसको अंडरस्टैंड कर पाएंगे? और ये सात का हिंसा, जैसे 70 दफ़ा आग को धो के अल्लाह ताला ने ज़मीन पे भेजा है, इसी तरह हम कहते हैं जी कि 7 आसमान हैं, और कई दफ़ा हमें ये भी कहा जाता है कि जी कि आप फलां दुरूद शरीफ 7 मरतबा पढ़े हैं, तो 7 के हिंसे की क्या अहमियत है?
इस सवाल को अगर आप याद रखें और किसी इतवार को शुरू ही में, जैसे लोग बाहरी मुझे चिट दे देते हैं, कहीं स्लिप दे दें मुझे इसकी, तो इंशाल्लाह ताला मैं इसका फौरन बयान कर दूंगा। ये मेरा ख्याल है इसमें 1.5-2 घंटे लगेंगे मुझे एक्सप्लेन करने में। ये जो आपने सवाल किया है इसमें इल्मुल एदाद पर बड़ी लंबी गुफ्तगु करना होगी, फिर ये कुछ ये बीमारी हमारे अंदर भी दर आई है। सबसे पहले इसे राह दी थी अंग्रेज़ ने, तो 2 बड़ी ज़खीम किताबें उन्होंने लिखी, और उसका नाम है कोड ऑफ बाइबल, खासी वॉल्यूमस बुक्स हैं वो। तो वो कोड ऑफ बाइबल में उन्होंने वर्कआउट किया कि बाइबल की बेस किस हिंसे पर है। तो एक साहब ने उसका एक हिंसा वर्कआउट कर लिया, उन्होंने कहा कि तमाम बाइबल की बुनियाद इसी हिंसे पर है। तकरीबन वो कोई 40 साल के बाद, आज से 4-5 साल पहले वो रिवाइज हो गई। तो एक और साहब ने किताब लिख दी, नाम उसका भी कोड ऑफ बाइबल ही रखा, तो उन्होंने वो हिंसा चेंज करके उन्होंने कहा कि नहीं साहब, इसकी बुनियाद ये है। उनकी देखा देखी हमारे यहाँ कुछ लोगों ने इसको कोशिश की, तो एक साहब हैं, यकीनन साहब इल्म होंगे, मेरी मुलाकात नहीं हुई लेकिन गायबाना तौर पर हम एक दूसरे को जानते रहे कि वो दूसरे लोगों के ज़रिए से सलाम दुआ एक दूसरे तक पहुँचती रही हमारी। तो उन्होंने लिखा, तो उन्होंने ये इसको वर्कआउट किया कि कुरान की बुनियाद 9 की फिगर पर है। फिर एक साहब ने उसको दोबारा किया, उन्होंने कहा कि कंप्यूटर पर करने के बाद इस नतीजे पर पहुंचे हैं कि इसकी बुनियाद जो है वो 6 पर है। मैंने उन साहब को एक मैसेज पहुंचाया था, उस समय यूके में था, वो साहब भी यूके में थे, तो उनको एक मैंने अर्ज की थी कि साहब आप थैंक यू वेरी मच, ये आपने मुझे तोहफ़ा किताब तो अपनी भिजवाई है जिसमें आपने कुरान की तमाम बुनियाद 9 पर कायम की है, लेकिन मेरी आपकी खिदमत में एक गुजारिश ये है कि ये तहकीक जारी रखिए, और मैं पूरे वसूख से आपसे कहता हूँ कि 1 से 9 तक जितने भी हिंसे हैं, क्योंकि 9 ही हिंसे हैं आपके पास, बाकी फिर वो रेपिटेशन है उसकी सारी, 1 से 9 तक के तमाम हिंसे लेके बुनियाद बनाइए 1 की पहले, और कंप्यूटर के अंदर इसी सॉफ्टवेयर के जरिए से काम कीजिए, और उसमें 1 की बुनियाद डाल के कीजिए, तो आपको हैरत ये होगी कि कुरान की बुनियाद आपको 1 पर नजर आएगी। उसके बाद 2 का कर लीजिए, वो 2 पर बुनियाद सारी नजर आएगी, तमाम चीजें मुंतबिक हो जाएंगी उस पर, करते करते आप 9 तक आ जाइए, हर हिंसे पर वो मुंतबिक होता चला जाएगा, यही इसके इल्हामी होने की एक सबूत है। और उस बंदे को हैरत हुई जब अगली मर्तबा उसकी किताब आई तो 6 पर मुंतबिक हुआ हुआ था, और अब वो 4 पर कोशिश, लास्ट जो सुना तो वो 4 पर हो रही थी कोशिश। तो वो एक ही है ना, 1 प्लस 9 इज 10 एंड 1 प्लस 0 इज 1। तो इसलिए मैंने अर्ज किया कि फिगर सिर्फ 9 है हमारे पास, 1 से 9 तक, बाकी रेपिटेशन हो जाता। तो 19 जो है वो कंपाउंड नंबर है 1 और 9 का, तो अल्टीमेटली इट विल वर्क आउट टू 1। अब अल्लाह का निकालते हैं लोग 11। अब किसी वली अल्लाह से पूछेंगे तो इससे इत्तफाक करेगा कि यस, इसका फिगर 11 है, लेकिन वो 11 को 2 नहीं मानता, वो कहता है 1+1=1। अब इसका क्या जवाब देंगे आप? उसने तमाम मैथमेटिक्स तब्दील कर दिया फकीर ने, और हर फकीर यही जवाब देगा, 1+1=11 or 2, it is 1। अब इसको एक्सप्लेन करूंगा, तभी तो आपसे कहा कि ये तो मुझे 2 घंटे चाहिए होंगे इसके ऊपर बोलने के लिए, इल्म लहदाद है ये। अब इल्म लहदाद के कई पहलू डिस्कस करने होंगे आपको, फिर उसके बाद आप इसमें फिजिक्स में, केमिस्ट्री में, उसके ऊपर बात करेंगे इस पे। और जहां कोई तालीम की बात आती है तो मैं मुश्किल में आता हूं कि मैं तो उम्मीद मुतलिक ठहरा, तालीम मेरे करीब से नहीं गुजरी। मैं तो गुजरना चाहता था लेकिन तालीम खुद मेरे करीब से नहीं गुजरी, वरना मेरा तो इरादा था कि तालीम के करीब से गुजर जाऊं कहीं। इसको डिस्कस करेंगे उन तमाम पहलुओं से इंशाल्लाह, मेटाफिजिक्स उस पर भी बात होगी इंशाल्लाह। इसीलिए कहा जाता है कि इन्फिनिटी अल्लाह है, क्योंकि वो डिफाइन नहीं हो सकती इन्फिनिटी। इन्फिनिटी रब है। यहां इस्लामिक स्मिट मीनार है चेरिंग क्रॉस पर। अभी 2 रोज पहले आर्किटेक्ट आए हुए थे कराची के, लीडिंग आर्किटेक्ट ऑफिस में थे मेरे पास, तो मुख्तलिफ डिजाइन की बात हो रही थी, तो उन्होंने कहा कि साहब वो इस्लामिक स्मिट मीनार का जो डिजाइन है वो तो एक मॉन्यूमेंट है, लायानी साइड था, सिर्फ एक उन्होंने वहां नीडल खड़ी कर दी और सिर्फ एक निशान है कि इस्लामिक स्मिट मीनार बना दिया, इस्लामिक स्मिट हुई थी उसकी याद में ये मॉन्यूमेंट है। मैंने उससे गुजारिश की कि साहब ये लायानी नहीं है, उसके पीछे एक पूरा कंसेप्ट है, अगर आप उसको देखें तो उसके चारों रुख पर स्क्वायर है डिजाइन, उसके चारों रुख पर 5 स्लोप्स बनी हैं जो बाहर से देखने में स्टीप हैं, बिल्कुल 90 डिग्रीज पर है उसका, और अंदर वो स्लोप है, और स्लोप ग्रेजुअल है, शार्प नहीं है, 45 डिग्रीज पर, और चारों कोनों से रास्ते अंदर गए हैं। उसके बाद अंदर बरामदे हैं जो मार्बल के बने हुए हैं, वो ग्रासी प्लॉट हैं, फवारे चल रहे हैं, और उनके दरमियान में वो मॉन्यूमेंट खड़ा है। उस मॉन्यूमेंट का साइज जो है वो 4 फीट स्क्वायर है फाउंडेशन पर, और टॉप पर भी 4 फीट स्क्वायर है, 65 फीट हाइट है उसकी। ये डिजाइन किया था एक तुर्क आर्किटेक्ट ने उसे। अब वो जो 5 स्लोप्स दिखाई देती हैं जिसकी इनवर्ड स्लोप है, बाहर से स्टीप है, वो डिपिक्ट करता है असल में इस्लाम के 5 रुकन को। तो जिस तरह से बाहर से वो 90 डिग्रीज दीवार है जिसको आप क्लाइम नहीं कर सकते, चढ़ नहीं सकते देखने में, तो उसका कहना यह है कि इस्लाम बज़ाहिर ऐसा ही मुश्किल दिखाई देता है लेकिन अंदर स्लोप है उसकी, और ग्रेजुअल स्लोप है। तो दर हकीकत इस्लाम पर अमल करना निहायत आसान है। तो अगर इन 5 रुकन पर आप अमल कर लेते हैं, इनको मान लेते हैं, इसमें अपने आप को डुबो लेते हैं, तो आप मुसलमान हो जाते हैं। तो फिर उसके बाद वो 4 रास्ते हैं, तो वो हैं 4 कैलिफ्स ऑफ इस्लाम, हजरत अबू बकर सदीक रजी अल्लाह ताला अन्हु, हजरत उमर फारूक रजी अल्लाह ताला अन्हु, हजरत उस्मान गनी रजी अल्लाह ताला अन्हु, और हजरत अली करमल्ला वजह। तो अगर हम इन 4 कैलिफ्स के फुटप्रिंट को फॉलो करें तो हम बड़े पक्के और सच्चे मुसलमान हो जाएंगे। तो उनके नक्शे कदम पर चल के हम जन्नत में दाखिल हो जाएंगे, वो जो अंदर मार्बल का बरामदे बने हैं और उसके आगे फवारे चल रहे हैं, उन बरामदों में भी फवारे शुद्ध लगे हुए हैं और उसमें ग्रासी प्लॉट है, वो जन्नत को डिपिक्ट करता है। तो हम जन्नत में दाखिल हो जाते हैं या उसके हकदार हो जाते हैं, जो भी इसे आप करना चाहें। अब इसके एन सेंटर में वो मॉन्यूमेंट खड़ा, 65 मीटर हाइट है उसकी, 4 फीट स्क्वायर है नीचे और टॉप पर भी 4 फीट स्क्वायर है, बिल्कुल सीधा खड़ा है। तो वो इन्फिनिटी को जाहिर करता है कि वो 4 फुट स्क्वायर है, मरबा है चारों तरफ से वो, और उसकी लाइंस पैरेलल रन कर रही हैं ऊपर। तो उसको आप कहीं तक ले जाइए, वो लाइनें मिल नहीं सकती, इन्फिनिटी है। तो रब है, तो हम बिलाखिर रब तक जा पहुंचते हैं। उसको रब को उसने डिपिक्ट किया इसमें, ये कंसेप्ट था उसका। तो ये इन्फिनिटी, जब हम मजहब में इन्फिनिटी की बात करेंगे तो वो रब को, रब का सिंबल आता या रब की तरफ इशारा होता, ये है उसका कंसेप्ट।